This is VOA News. Via remote, I'm Diane Roberts. Worldwide, more than 160,000 people have died from the coronavirus, almost two-thirds of them in Europe, the continent hit hardest by the virus. There are a total of 2.3 million confirmed cases. In the United States, the country with the most reported deaths, more than 39,000, have died, followed by Italy, Spain, and France. Some countries worldwide are wrestling with when and how to ease restrictions meant to slow the spread of the coronavirus amid rising unemployment. Spain, which imposed one of the strictest lockdowns in Europe in mid-March, announced it will start easing restrictions on children. Medium-risk businesses in Iran's capital of Tehran could open Monday, according to the country's president. Iran allowed some low-risk businesses in the capital to reopen Saturday. Health experts have criticized the reopening of the economy. In the United States, 17 governors, whose states are home to about half the country's population, have joined one of three regional pacts meant to smooth the eventual reopening of their economies. Adding to the pressure are protests against stay-at-home orders organized by small government groups. The daily increase in coronavirus deaths in the United States state of New York has dropped under 550 for the first time in over 2 weeks as hospitalizations continue to decline. A new unique bright spot in COVID-19 news is happening in New York for those looking for something to celebrate. The state is untangling some red tape around weddings. With many marriage bureaus closed, New Yorkers will now be able to get marriage licenses online and tie the knot via video. This is VOA News. Sunday, Mozambique expelled one of Brazil's most wanted criminals, an alleged drug lord who has been on the run for two decades. Authorities say Gilberto Firmino Aparecido dos Santos left on a Brazilian Air Force plane in the dead of night with dozens of police officers on board. He was arrested on Monday in an international sting operation that included agents from Brazil, Mozambique, and the U.S. Drug Enforcement Administration. Dos Santos is the alleged leader of an organization considered to be Brazil's top criminal gang. A fire ripped through one of Greece's largest migrant camps, leaving many people without a place to live and widespread damage. Officials say it all started after the death of an Iraqi woman sparked unrest. The Migration Ministry secretary said the blaze at a camp on Chios destroyed the facilities of the European Asylum Service, a camp canteen, warehouse tents, and many housing containers. A court session was held Sunday in Tehran's Revolutionary Court in the trial of Fariba Abdelka, an academic detained in Iran. She is a specialist in Shiite Islam and a research director at Sciences Po University in Paris. She's accused of propaganda against the system and colluding to commit acts against national security. Her lawyer says the two-hour session was satisfactory, and he expects a decision within a week. The UN Human Rights Office reports scores of civilians are being killed, wounded, and abducted in worsening inter-ethnic violence between the Hema and Lendu, Eastern Democratic Republic of Congo's Ituri province. More than 150 people have been killed in two territories in Ituri province since early March, raising the number of civilian deaths this year to more than 200. The agency says attacks by Kodeko fighters, a militia tied to the Lendu ethnic group, have escalated against the Hema people after their commander was killed March 25th by the DRC military. A UN human rights spokesman says their aim is to, quote, inflict lasting trauma on the affected population, forcing them to flee and so gain control over the territory, which is rich in natural resources, end quote. The UN Human Rights Office called on authorities to strengthen the presence of security forces in the region and urges officials to thoroughly investigate alleged abuses and human rights violations. Australia is demanding transparency from China in a proposed international investigation into the origins and spread of COVID-19. The call for a thorough global review of the crisis has been supported by Australia's Foreign Affairs Minister. There are now more than 6,600 cases of the new coronavirus in Australia, and 70 people have died from it. From Washington, via remote, Diane.
اسلام علیکم سامعین, شہناز عزیز حاضر ہے وائس آف امریکہ واشنگٹن سے کرونا وائرس کی خصوصی نشریات کے ساتھ. دعا تو یہی ہے کہ جلدی یہ وائرس بھی ختم ہو اور یہ خصوصی نشریات بھی ختم ہو اور ہم سب جشن منائیں اس بات کا کہ کس طرح انسان جو ہے وہ ایک وائرس پر غالب آیا. اور جیسا کہ آپ سب جانتے ہیں کہ اس کے لیے بہترین اس وقت تدبیر یہی ہے کہ احتیاط رکھیں. سوشل ڈسٹینسنگ جو ہے وہ کہتے ہیں کہ ایک اس میں جو کلیدی لفظ ہے نا وہ یہی ہے کہ دور رہیں.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
اور ابھی میں ایک پیغام سن رہی تھی, ریکارڈڈ پیغام تھا آغا خان ہاسپٹل کی ڈاکٹر بینا شاہ کا. مجھے بہت اچھا لگا جس طرح انہوں نے پوری بات کی ہے, اور کیونکہ وہ چاہتی ہیں کہ ان کی بات زیادہ سے زیادہ لوگوں تک پہنچے, تو چلیے کیوں نہ میں وہ ریکارڈنگ آپ کو سنواتی ہوں جو انہوں نے سوشل میڈیا پر ڈالی ہے. اس کے بعد ہم کچھ اور باتیں کریں گے. تو یہ ہے ڈاکٹر بینا شاہ آغا خان ہاسپٹل کی.
السلام علیکم مدرس, کیسے ہیں آپ لوگ؟ سب ٹھیک ہیں؟ آپ لوگوں کو کچھ احتیاط بتانی تھی مجھے. میں تھوڑی فکر بھی ہو رہی ہے کہ ظاہر ہے یہ ایک فلو, ایسا فلو ہے کرونا کا کہ یہ پھیلے گا, یہ اس کو آپ بچا نہیں سکتے. یہ ایک طاعون کی بیماری کی طرح ہے, پھیلے گا, اپنا ٹائم لے گا. یہ کم از کم 15 دن آپ کے جسم میں رہتا ہے, جیسے کھانسی نزلہ زکام ہوتا ہے, اور جس کی قوت مدافعت سٹرونگ ہوتی ہے وہ اس میں بیمار ہوگا, بخار ہوگا, کھانسی ہوگا اور نکل جائے گا اور ٹھیک ہو جائے گا. جس کی قوت مدافعت کم ہوگی یعنی امیون سسٹم لو ہوگا, اس کے لیے یہ بہت خطرناک ہو جاتا ہے. تو اب سب سے ضروری چیز سمجھنے کی یہ ہے کہ ہم اس کے پھیلنے کو تو روک نہیں سکتے, لیکن ہم اپنے آپ کو بچا کیسے سکتے ہیں اور اپنے بچوں کو کیسے بچا سکتے ہیں. دیکھو, سمجھنے کی چیز یہ ہے کہ اس میں 5 سال سے کم عمر اور 50 سال سے بڑے لوگ زیادہ خطرے میں ہیں. جو اس کے بیچ کی جو عمر کے لوگ ہیں وہ, ان کی قوت مدافعت نیچرلی زیادہ ہوتی ہے, تو وہ کچھ بیمار ہوں گے, بخار ضرور ہوگا, اور پھر اس کے بعد وہ اٹھ کے کھڑے ہو جائیں گے. لیکن ابھی سے ہی, ابھی سے, رائٹ ناؤ, یعنی کل بھی نہیں, ابھی سے ہی اپنی قوت مدافعت بڑھانے کے لیے جو جو چیزیں آپ کو کرنی ہیں وہ آپ کیجئے. یعنی یہ ایسے ہے جیسے کہ کسی اور ملک سے آپ کے اوپر حملہ ہو رہا ہے تو آپ اپنی آرمی کو پہلے سے ہی نکال کے اور کناروں پہ کھڑا کر دیتے ہیں نا, تو آرمی تیار ہونی چاہیے آپ کے اندر کی. اس کے لیے آپ کو کیا کرنا ہے, سب سے ضروری چیز نمبر 1, آپ کو رات کی نیند پوری کرنی ہے. جب ایک بچہ 8 سے 10 گھنٹے سوتا نہیں ہے رات کو, تو جس دن وہ نیند نہیں کرتا, جب وہ صبح اٹھتا ہے تو اس دن اس کی قوت مدافعت کم ہوتی ہے, اور اس دن اس کو وہ وائرس لگنے کا یا کوئی بھی بیماری لگنے کا خطرہ زیادہ ہوتا ہے. جس دن وہ نیند پوری کر لیتا ہے اس دن اس کی قوت مدافعت زیادہ ہوتی ہے. تو آپ بھی اپنی نیند پوری کریں, اور اپنے بچوں کو بھی رات کو دیر تک نہ جگائیں, ان کو جلدی سلا دیں, ان کو یہ ساری بات سمجھائیں, ان کو بتائیں کہ اس لیے نیند ہمیں پوری کرنی ہے. دوسری بات, آپ نے ان کو ہیلدی کھانے کھلانے ہیں جس سے قوت مدافعت بڑھتی ہے, جس میں بہت زیادہ ضروری آف کورس وٹامن سی بہت اچھا ہوتا ہے, پروٹین اچھا ہوتا ہے, یعنی انڈا وغیرہ بہت ہیلدی ہے, دودھ پلائیں, اور دوسرا جیسے کینو ہو گئے, اورنجز ہو گئے, فروٹس ہو گئے, اگر کھلا سکیں بنانا کھلائیں, بنانا سستا اور بہت طاقتور فروٹ ہے. تو ڈیلی عادت ڈالیں کہ بیٹا روزانہ بنانا اور دودھ آپ کو پینا ہے, اور ان کو یہ بتا کے کہیں کہ آپ نے اس لیے پینا ہے. پھر آپ نے جنک فوڈ سے بالکل پرہیز کرنا ہے, کیونکہ چاہے آپ کتنا بھی ہیلدی کھانا کھلا لیں, ایک پیکٹ چپس کا پورے دودھ اور کیلے پہ پانی پھیر دیتا ہے. اور دوسرا, ہمارے جنک فوڈ کے اندر ایسے کیمیکلز ہوتے ہیں جس سے ہماری نیند بھی اڑتی ہے, کیفین وغیرہ سے پرہیز کریں. اس میں MSG ہوتا ہے, وہ آپ کے لیے, آپ کے قوت مدافعت کے بیچ میں آتا ہے. تو جنک فوڈ سے پرہیز کرنے کا یہ ایک بہت اچھا بہانہ مل گیا ہے آپ کو. بچوں کو پورا کرونا وائرس سمجھا کر ان سے کہیں کہ آج کل 1 مہینے کے لیے ہم نہیں کھائیں گے. 1 مہینے کا کہیں گے تو ہو سکتا ہے بہت سارے بچوں کی عادت بھی چھوٹ جائے. फिर आप आ जाएं सैनिटाइजर आते हैं जो छोटे वाले अल्कोहल सैनिटाइजर जो होते हैं, वो छोटी सी बॉटल आप सब बच्चों को लेकर दें, हर एक के पास अपनी बॉटल हो। मैंने ऐसी भी माएँ देखी हैं, माशाल्लाह माशाल्लाह मैं बड़ी बहुत इम्प्रेस हुई कि छोटे वाले सैनिटाइजर उन्होंने अपने बच्चों के गले में लटका दिए हैं, जैसे वो होता है ना छोटा सा जो नेक स्ट्रिप होती है जिसमें आईडी कार्ड होता है, उसमें लटका के बच्चे घूम रहे हैं यहाँ पर इस तरफ मैंने देखा। और माओ ने अपने बच्चों को 5-5 साल के बच्चों को बोला है कि थोड़ी थोड़ी देर के बाद अपने हाथ पे 2 कतरे निकालो और पहुँच लो। बच्चे इंजॉय भी कर रहे हैं, उनको मज़ा भी आ रहा है कि हम क्या कर रहे हैं, और उससे जो है बार बार जब वो उससे एक एक घंटे के बाद 2 कतरे डालते हैं तो उससे जरासीम हाथ के मर जाते हैं। ये हाथ जब हमारे मुँह की तरफ जाते हैं वहाँ से ये वायरस मुँह नाक आंखें और कान के थ्रू हमारे अंदर जाता है। दूसरी चीज, आपने जाहिर है हम घर के अंदर रहते हैं तो जो माँ और बाप होते हैं वो तो अपने बच्चों को गले भी लगाते हैं, हग करते हैं, वो तो बचना मुश्किल है, लेकिन कोशिश करें कि इधर उधर सब जाने एक दूसरे को चेहरे से चेहरे के करीब हग ना करें। छोटे बच्चे अगर आपको आके हग करते हैं और आपके पेट से लिपट जाते हैं या टांगों से लिपट जाते हैं तो उससे नहीं होगा, वो उतना करीब नहीं है, लेकिन चेहरे के करीब चेहरा लाने से थोड़ा परहेज करें। बच्चों को समझाएं कि थोड़ा सा फासला हम इसलिए रख रहे हैं ताकि हमारी अगर मुझे एकदम से छींक आ जाए तो आपके ऊपर मेरी छींक ना आए। और बच्चों को भी सिखाएं कि छींक मारते वक्त अपना पूरा बाजू अपने मुंह के आगे रखें, या हाथ में अगर उनके कोई टिश्यू वगैरह है वो रखें, लेकिन अगर टिश्यू हर वक्त हमारे पास नहीं होता है इसलिए अपना पूरा बाजू जो है ना मोड़ कर सामने रख लेने से क्या होता है कि हमारी आस्तीन हमारे नाक पे आ जाती है और उसमें वो जज्ब हो जाता है तो वो दूसरे लोग इससे बच जाते हैं। एक और बहुत ज़रूरी चीज़ ये है कि बच्चों को घंटे घंटे से पानी पीने का बोलें कि आपने बेटा थोड़ी थोड़ी देर में भले प्यास लगे या नहीं लगे आपने पानी पीना है। अगेन वो क्यों पिएंगे, सिर्फ आपके हमारे बोल देने से नहीं, उनको सही तरह समझाएं कि कोरोना वायरस जो है, जो ये वायरस है ये आपके मुँह से नाक से आँख से और कान से गले में हलक में जाता है, और हलक में जब वो बैठा हुआ होता है तो आप उसको वापस बाहर नहीं निकाल सकते, लेकिन अगर आप पानी पियेंगे तो वो पानी से पेट में चला जाएगा। जब वो पेट में चला जाता है तो पेट के अंदर के जो हमारे एसिड्स हैं वो उसको मार देते हैं, ये कुदरती अमल है उनको मारने का, तो वो हमारे अंदर जाके हमें कुछ नहीं कर सकता। अगर वो हमारे गले में फंसा रहेगा तो हमारे लंग्स में चला जाएगा, तो हम चाहते हैं वो लंग्स में ना जाए, वो पेट में चला जाए ताकि वो मर जाए। तो जब इस तरह आप उनको समझाएंगे तो वो खुद से एक घंटे घंटे से पानी पियेंगे, चाहे आप उनको देख रहे हो या नहीं देख रहे हो। बच्चों को पानी की बोतलें भर के दें और स्कूल में भी कहें कि अपने पास रखें, घंटे घंटे से पिएं। तो आई होप कि आप इन सब चीज़ों का ख्याल रखेंगे। जब बच्चों को आप समझा देंगे ना, आप देखें हम हर वक्त बच्चों के ऊपर नगरिंगदाश्त नहीं रख सकते, कहाँ कहाँ वो जाते हैं स्कूल मदरसा ट्यूशन पता नहीं कहाँ कहाँ जाते हैं, हमें तो नहीं पता होता, हम हर वक्त उनको देख नहीं सकते, तो इसलिए उनको बिठा कर ये पूरी बात समझाना, समझाने से बच्चे बहुत इंटेलिजेंट होते हैं, बहुत समझदार होते हैं। उनको जब एक बात पूरी रीज़न से समझाई जाए ना कैसा हमें क्यों करना है और अगर हम नहीं करेंगे तो क्या होगा, तो उनको बहुत अच्छे से समझ आता है। चाहे तो मेरी वॉइस नोट सुना दें बच्चों को, सबको सारे बच्चों को बिठा कर वॉइस नोट सुना दें, और मुझे पूरा यकीन है कि हमारे बच्चे खुद ही अपनी हिफाजत बहुत अच्छी तरह कर सकते हैं। प्लीज़ अल्लाह ताला आपको भी अपने हिफ्ज़ व अमान में रखें और हम सबको अपने हिफ्ज़ व अमान में रखें। अपने घर के जो बड़े हैं जो बूढ़े हैं आपको, उनको अभी बिल्कुल इस दौरान घर से ना निकालें। अगर वो आपके जो दादा या दादियां जो हैं अगर वो सब्जी बाज़ार वगैरह जाती हैं तो उनको थोड़े दिन के लिए घर पर बिठाएँ, उनको आराम दें, और जो नौजवान हैं वो सामान लेने के लिए जाएँ, क्योंकि ये बीमारी बाज़ार वगैरह में जल्दी आपको लगती है क्योंकि वहाँ पर सब करीब करीब खड़े हुए होते हैं। थैंक यू जी, बहुत बहुत शुक्रिया, अपना ख्याल रखिएगा बहुत।
तो शुक्रिया डॉक्टर बीना शाह का। मैंने बहुत सारे पैगाम सुने मगर जिस तरह से जितने आसान लफ्ज़ों में और जितने मौसर तरीक़े से बीना शाह ने ये मैसेज दिया है और इस बीमारी को समझाया है, तो बच्चे तो क्या बहुत से बड़ों की समझ में भी ठीक तरह से ये बात नहीं आई थी कि पानी पीना क्यों ज़रूरी है। तो ये बहुत ही मुफीद पैगाम है, इसीलिए मैंने सोचा कि रिकॉर्डेड मैसेज मैं आज के प्रोग्राम में आपको सुनवाऊँ। कोशिश करेंगे कि अगर आपके कोई सवाल हों तो डॉक्टर शाह को बुला के उनसे हम ये सब बातें। और अब इससे पहले कि अगले मौजू की तरफ जाएं, लीजिए एक प्रोमो।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urdu.voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdu.voa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं اردو وی او اے ڈاٹ کام پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے۔ پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو وی او اے ڈاٹ کام پر براہ راست سنیے۔ ہمارے تازہ ترین براڈ کاسٹ بلٹنز کے لیے دن میں کئی دفعہ آئیے، دن ہو یا رات، جب دل چاہے۔ اس پتے کو یاد رکھیے، www.urduvoa.com۔
ہماری یہ خصوصی نشریات وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پیش کی جا رہی ہیں۔ میں ہوں آپ کی میزبان شہناز عزیز، اور اب ہم چلتے ہیں ایک ایسے مہمان کی طرف جو آپ کے بہت جانے پہچانے ہیں، ڈاکٹر امجد ثاقب صاحب، اخوت فاؤنڈیشن کے بانی اور اس کی روح رواں ہیں، جو کہ پاکستان میں مائکرو فائنینسنگ کا سب سے بڑا ادارہ ہے۔ اور اس ادارے کی خاص بات یہ ہے کہ یہ بغیر سود کے قرضے دیتا ہے ان لوگوں کو جو کوئی چھوٹا کاروبار کرنا چاہیں۔ میں نے ڈاکٹر امجد ثاقب سے پوچھا کہ کیونکہ آپ قرض حسن جن لوگوں کو دیتے ہیں، ایسے لوگ ہیں جو کہ بہت ہی چھوٹے کاروبار کرتے ہیں، ایسے کاروبار جن میں روزمرہ کا لین دین ہوتا ہے، تو اب ایک ایسے وقت میں جب لاک ڈاؤن ہے اور کاروبار بند ہے، تو اب ان لوگوں کی کیا صورتحال ہے اور وہ کس طرح سروائیو کر رہے ہیں؟ تو چلیے یہ بات چیت سنتے ہیں، ایک مفید بات چیت ہے، اور مجھے یقین ہے کہ اس سے آپ کو یہ اندازہ ہوگا کہ چاہے ہمارا کوئی بھی اسٹیٹس کیوں نہ ہو، ہم کسی نہ کسی طور پر اپنے پڑوسیوں کی، انسانوں کی، اپنے محلے کی، اپنے قریب رہنے والے لوگوں کی مدد کر سکتے ہیں۔ تو لیجیے سنتے ہیں ڈاکٹر امجد ثاقب کی گفتگو۔ یہ بتائیے مجھے کہ وہی سوال جو میں پوچھ رہی تھی ابھی، کہ اب اس وقت جو لاک ڈاؤن کی صورت حال ہے، تو اس میں ان لوگوں کا کیا ہوگا جو آپ کے دیے ہوئے قرضوں سے کاروبار اپنا چلا رہے تھے؟
جی بسم اللہ الرحمن الرحیم، پہلے تو میں آپ کا شکریہ ادا کرتا ہوں کہ آپ ابھی اتنا کنسرن کا اظہار کر رہے ہیں پاکستان کے بہترین جو پوٹینشیل رکھنے والے بہادر لوگوں کے بارے میں۔ تو پہلی چیز تو یہ ہے کہ الحمدللہ تمام لوگ باہمت ہیں اور وہ اس مشکل کا بڑی بہادری اور جوامتی سے مقابلہ کر رہے ہیں اور کرنا چاہتے ہیں۔ تو ہمارے جو بورور ہیں، اسپیسیفکلی کمنگ ٹو یور کوئسچن، ظاہر ہے ان کے کاروبار بند ہو گئے، کسی نے موٹر سائیکل کی کوئی ورک شاپ تھی، کوئی الیکٹریشین تھا، کوئی پلمبر تھا، کوئی بیوٹی پارلر کسی خاتون نے بنایا ہوا تھا، تو ان کے کاروبار بند ہو گئے ہیں۔ ہم نے ان کے لیے ایک متبادل تجویز پیش کی ہے کہ ہم ان کو 10,000 یا 15,000 یا 20,000 روپے تک کے لیے کنزمپشن لون دیں گے، تاکہ یہ مہینہ ڈیڑھ مہینے وہ آسانی سے اپنا گزارا کریں اور کسی فائنینشل سٹریس کا شکار نہ ہوں۔
یہ وائس آف امریکہ واشنگٹن ہے۔
تو ظاہر ہے مہینہ ڈیڑھ مہینے، دو مہینے کے بعد الحمدللہ اندھیروں کے بعد روشنی تو ہمیشہ آتی ہے، تو یہ حالات ختم ہوں گے، پھر سے اکنامک ایکٹیویٹی شروع ہو جائے گی، پھر سے کاروبار جم جائیں گے، پھر سے زندگی کی گہما گہمی واپس لوٹے گی، تو وہ لوگ پھر سے اپنے کاروبار شروع کریں گے اور 30-40 ہزار روپے جو وہ اس وقت کما رہے ہیں انشاءاللہ وہ کمانا شروع کر دیں گے۔ تو یہ جو 20,000 روپے ہم ان کو دیں گے، یہ سائڈ بائی سائڈ پیرلل کنزمپشن لون کے طور پر ان کے پاس رہیں گے، اور وہ 500 روپے مہینہ کے اعتبار سے ہمیں اس کی قسط بھی ادا کرتے رہیں گے چند مہینوں کے لیے۔ 2 ماہ کے بعد ان شاء اللہ تعالیٰ زندگی واپس لوٹ آئے گی، تو ہم پھر اس وقت ان سے 500 روپے ماہوار کے اعتبار سے بڑی آسانی سے یہ 20,000 روپے اگلے 2-2.5 سالوں میں واپس لے سکتے ہیں۔ تو ہم نے بہت سے لوگوں سے مشورہ کیا اس پروڈکٹ کے بارے میں، تو لوگوں کے چہرے میں سمجھتا ہوں خوشی سے کھل اٹھے۔ انہوں نے کہا کہ جی ہم بھکاری نہیں ہیں، ہم گرانٹ یا ہم جو بھیک نہیں لینا چاہتے، ہمیں یہ 2 مہینے گزرنے کے لیے اگر فائنینشیل کوشن مل جائے تو پھر ہمارے لیے کوئی مسئلہ نہیں ہے۔
جی
تو یہ ہے وہ پس منظر جس کے تحت ہم نے کہا کہ بھئی یہ اچھا، پھر اس میں ہم نے 2-3 چیزیں اور بھی شامل کی، ہم نے کہا کہ ضروری نہیں کہ ہم ہی یہ دیں۔
اچھا ڈاکٹر صاحب، آپ نے جو بہت سارے ظاہر ہے کہ آپ کے پروگرام کے جو چاہنے والے ہیں ان کو میسیجز جو بھیجے ہیں، تو اس میں یہ ہے کہ اپنا لوگ ایک قرض حسن فنڈ قائم کریں، اور آس پاس کے 50,000 مثلاً اگر ایک شخص دے سکتا ہے، تو اپنے آس پاس ایسے کام کرنے والوں کو جو کہ دہاڑی پہ کام کرتے ہیں، روزانہ یومیہ اجرت والے مزدور ہیں، یا جن کے بند ہو گئے چھوٹے چھوٹے دکانیں ریڑے لگاتے ہیں، بہت سارے ہم سب کے آس پاس ایسے لوگ ہیں۔ تو میرا آپ سے سوال یہ ہے کہ ایک تو یہ لوگ اپنے لیول پہ کریں ایسا، لیکن جو آپ کے اپنے پروگرام کے لوگ ہیں قرض حسن میں لاکھوں لوگ، کیا ان کے لیے جو فنڈنگ ہے وہ آپ کو بھی بھیج سکتے ہیں؟
ہم نے ایک اور یہ تصور بھی پیش کیا ہے کہ دیکھیں قرض حسن نبی پاک صلی اللہ علیہ وآلہ وسلم کی سنت ہے, تو ہر شخص کو قرض حسن دینا چاہیے کیونکہ یہ حسن سلوک کا بہترین اظہار ہے. تو ہم نے کہا کہ ان دنوں میں اگر آپ کا مالی, آپ کا الیکٹریشن, آپ کا پلمبر یا آپ کا کوئی غریب دوست رشتے دار وہ انفلوئنس ہوا ہے, تو اس کو 10,000 روپے آپ قرض حسن دے دیں, 20,000 روپے آپ قرض حسن دے دیں جتنی توفیق ہے, تو یہ آپ کا اپنا قرض حسن پروگرام شروع ہو جائے گا, آپ کی اپنی مواخات شروع ہو جائے گی. ایک تو ہم نے اس تصور پہ کام کر رہے ہیں. دوسرا پر ہم کہتے ہیں کہ اگر آپ کو ایسا شخص نہیں ملتا تو ہمیں بتائیں, ہمارے پاس 20,00,000 افراد کی تفصیلات موجود ہیں, ہم ان سے آپ کو جوڑ دیں گے, ان کا فون نمبر ایڈریس ان سے پوچھنے کے بعد آپ کو پیش کر دیں گے, آپ اپنی جا کر جو ہے وہ وہاں پہ خود سے اپنی مواخات قائم کر لیں, خود سے قرضہ دے لیں. اس سطح پر اگر آپ یہ بھی نہیں کر سکتے تو آپ ہمیں, ہم نے ایک اس کے لیے علیحدہ سے ایک فنڈ قائم کیا ہے, تو اس میں آپ پھر ہمیں وہاں پر آپ ہمیں ڈونیشن دے دیں. یعنی اپنا قرض حسن فنڈ شروع کر دیں, ہم سے ضرورت مند لوگوں کی فہرست لے کر ان سے آپ رشتہ قائم کر لیں, یا تیسری سطح پر اگر آپ سمجھتے ہیں کہ جی ہم ہی یہ کام کریں تو ہم آپ کے بیہاف پر یہ مواقع کر لیں گے اور آپ کی رقم ایک ضرورت مند تک پہنچ جائے گی.
ایک اور چیز جو میں آپ سے
دیکھیں,
ڈاکٹر صاحب آپ کے جو تعلیمی ادارے ہیں میں خاص طور پہ, میں ایک جو لاہور میں ہے جس میں آپ پورے پاکستان سے جو غریب اور ذہین بچے ہیں ان کو جمع کیا آپ نے, وہ ہاسٹل میں رہتے ہیں, تو وہ ابھی تک کام ہو رہا ہے وہاں پہ یا وہ بچے اپنے گھروں کو واپس چلے گئے؟
نہیں, وہ تو حکومت نے یہ کہا تھا کہ بچے اسکول جو ہیں وہ بند ہو جائیں گے, ہاسٹل خالی ہو جائیں گے, تو وہ بچے اپنے گھروں کو چلے گئے, لیکن ہم نے اس کا بھی حل نکال لیا, ہم نے ان کو ٹیبلٹس دیے ہیں اور ہم ان کو ڈسٹینس لرننگ کے ذریعے سے وہ صبح 2-3-4-5 گھنٹے ہمارے ساتھ لنکڈ رہتے ہیں اور ہم ان کا کوئی تعلیمی حرج نہیں ہونے دے رہے. اس کے لیے بھی ہمیں فوری طور پر فنڈز ریز کیے اور ہم نے یہ سارا کا سارا آئی ٹی کا سسٹم جو ہے وہ اسٹیبلش کیا اور وہ بچے جو ہیں اب اپنے گھروں میں بیٹھے ہوئے پڑھ رہے ہیں.
اچھا ڈاکٹر صاحب, کیونکہ آپ کے اس کالج میں کئی بچے جو ہیں شمالی علاقوں کے, گلگت بلتستان کے بچے بھی شامل ہیں جہاں بہت زیادہ وائرس پھیلا, تو یہ سب بچے خیریت سے ہیں؟
جی الحمدللہ, یہ ایکچولی وہ جو پھیلاؤ سے پہلے ہی ہم نے ان کو گھروں کو بھیج دیا تھا, تو یہ اپنے گھروں میں بخیریت ہیں اور ہمارا ان سے مکمل رابطہ ہے, اور خدا نہ خواستہ کوئی اگر ان کو ایسی مشکل پیش آئے گی تو ہم ان کو فوری طور پر ان کو مطلوبہ سہولیات فراہم کریں گے.
تو ڈاکٹر صاحب کچھ ہمیں آپ رابطہ کرنے کا طریقہ بھی بتائیے ہمارے سننے والوں کو.
ہماری ویب سائٹ ہے www.اخوت.org.pk, وہاں پر جائیں تو ہماری ویب سائٹ سے تمام معلومات میسر ہیں, وہاں سے سب کچھ پتہ چل سکتے ہیں.
تو ڈاکٹر صاحب آپ کیونکہ بہت کانٹیکٹ میں رہتے ہیں پاکستان میں ہر شعبے کے لوگوں سے, تو اس وقت جو کرونا وائرس کے لیے کام ہو رہا ہے پاکستان میں کس حد تک آپ مطمئن ہیں وہاں پر کوششوں سے؟
جی دیکھیں میں تو بہت مطمئن ہوں, تھوڑی سی جو خامی ہے وہ یہ کہ کنسرٹڈ اور کوآرڈینیٹڈ ایفرٹس میں ذرا تھوڑی سی کمی ہے. آپ یقین کیجئے کہ پاکستان میں ہر شخص اپنے حصے کا کوئی نہ کوئی کام کر رہا ہے, گلی محلے میں, کمیونٹی کی سطح پر, این جی اوز, حکومت کے ادارے, ڈاکٹرز, ہاسپٹلز, پولیس, اور تمام ہمارے ایک قوم کو ایک دفعہ سے پھر سے یہ جڑ کر ایک دوسرے کا خیال کرنے کا موقع ملا ہے, تو بہت اچھا اور جذبے سے کام ہو رہا ہے. صرف خامی اگر کوئی ہے وہ بھی انشاءاللہ دور ہو رہی ہے کہ ہم سینرجی کیسے کریٹ کریں, ڈپلیکیشن کو کیسے اوائڈ کریں, مستحق اور غیر مستحق کی پہچان کیسے آسان کریں, اور یہ ساری کی ساری چیزیں جو ایک جگہ پر اکٹھی ہو کر ایک مجموعی تاثر کیسے بنے کہ ہم سب مل کر کام کر رہے ہیں اور اس میں ہم ایک دوسرے کے ساتھ مشورہ بھی کر رہے ہیں, تو حکومت اور این جی اوز کا باہمی تعاون بھی ہے. یہ ہمارے پنجاب میں تو بہت زیادہ, سندھ میں تو بہت پہلے سے انہوں نے بہت اچھا کام شروع کر دیا تھا, تو پنجاب میں بھی بہت اچھا کام اس طرح سے ہو رہا ہے کہ گورنر پنجاب نے ایک ڈیولپمنٹ نیٹ ورک بنایا, تمام این جی اوز کو آپس میں مل بیٹھنے کا موقع مل رہا ہے اور پھر وہ حکومت سے لنک ہو رہی ہیں. اسی طریقے سے بلوچستان کی حکومت سے میرا رابطہ ہے, وہ بہت بڑی اسکیم لانا چاہتی ہیں اسی طرح کی جو میں نے قرض حسن کی بتائی, کے پی کی حکومت میں بھی ایسا ہی ہو رہا ہے اور گلگت بلتستان میں بھی اور اجے جگہ میں بھی, یعنی تمام جگہوں پر ان تمام آپشنس اور اسٹریٹجیز کو ایگزامن کیا جا رہا ہے, جو سمپل کیش ٹرانسفر ہے یا راشن کی فراہمی ہے یا کھانے کی فراہمی ہے یا فائنینشیل اسسٹنس ہے یا قرض حسن ہے, تو اور پھر اس سے بڑھ کر علاج ہے وہ کیسے ہوگا, اور حکومت اس کی اکنامک لانگ ٹرم ریپرکشنز کے اوپر بھی غور و فکر کر رہی ہے. تو میں سمجھتا ہوں کہ آپٹیمزم بھی ہے اور ہوپ بھی ہے. تو یہ جو ہے مشکل یہ ہمارا حوصلہ کم نہیں کر سکتی.
بہت بہت شکریہ ڈاکٹر صاحب آپ کا پروگرام میں آنے کا اور ہم سے باتیں کرنے کا.
میں آپ کا بہت خصوصی شکریہ ادا کرتا ہوں کہ آپ ہر مشکل میں ہمیں یاد رکھتی ہیں اور آپ کی باتوں سے پوری قوم کو جو ہے وہ بڑا حوصلہ اور امید جو ہے وہ پیدا ہوتی ہے.
ڈاکٹر صاحب اس دفعہ تو ایک بات یہ بھی ہوئی کہ پاکستان میں جس قسم کی پریشانیاں ہوتی تھیں بیماری میں اور چیزوں کی کمی کی شارٹیج یا فلاں چیز نہیں ہے, وہ بالکل صورتحال امریکہ میں اس وقت نظر آتی ہے. تو امریکہ میں رہنے والوں کو زیادہ میرا خیال ہے اس وقت پتہ لگ رہا ہے کہ پاکستان میں یا جنوبی ایشیا کے ملکوں میں کس طرح کی مشکلوں سے لوگ دو چار ہوتے ہیں اس طرح کے بڑی آفات کو.
ہمیں تربیت ہو گئی ہے نا, مشکلیں اتنی پڑی مجھ پہ کہ آسان ہو گئیں, تو اس لیے ان کو اوپر پہلی دفعہ مشکل پڑی جو ہے ہم پر تو یہ روز پڑتی ہیں.
بس ڈاکٹر صاحب دعائی یہی ہے کہ سب لوگ بخیر عافیت رہیں. اچھا ڈاکٹر صاحب یہ بتائیے یہ جو سوشل ڈسٹینسنگ ہے آپ کیسے کر رہے ہیں گے, کیونکہ آپ کو تو مجھے نہیں لگتا کہ کبھی آپ لوگوں سے دور رہتے ہیں.
ہم فزیکل ڈسٹینسنگ کرتے ہیں, سوشل ڈسٹینسنگ نہیں کرتے.
اچھا تو آپ زیادہ آن لائن رابطوں میں ہیں آج کل؟
آن لائن پہ رابطوں میں ہیں, دفتر بھی آتے ہیں, دوستوں سے ملتے ہیں, کام کرتے ہیں. بس الحمدللہ دیکھیں اب اگر ایک ڈاکٹر جو ہے وہ کہے کہ جی میں نے گھر بیٹھ جانا ہے, اسی طرح ایک سماجی ورکر بھی اگر یہ کہے کہ میں نے گھر بیٹھ جانا ہے, تو پھر تو یہ کام آگے نہیں بڑھ سکتا. ہمارے مجھ سے کہیں زیادہ محنت سے ہمارے جو ساتھی ہیں وہ کام کرتے ہیں, اور ہر آدمی ظاہر ہے کچھ نہ کچھ رسک لے کر آتا ہے گھر سے. تو لیکن ہمیں توکل ہے اللہ تعالیٰ کو کے اوپر کہ ہم ہمارے بچوں کی حفاظت کرے گا اللہ, اور جو کچھ بھی لکھا ہے وہ مقدور پر ہم احتیاطی تدابیر کرتے ہیں, لیکن جو بھی ہے وہ تو اللہ تعالیٰ کے حکم سے ہونا ہے.
بہت بہت شکریہ ڈاکٹر امجد ثاقب, جو پاکستان میں مائکرو فائنینسنگ کے سب سے بڑے ادارے کے فاؤنڈر ہیں یعنی اخوت فاؤنڈیشن کے. تو اس سے پہلے کہ اب اگلے موضوع کی طرف جائیں ایک پرومو.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم, تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے باخبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے. دن ہو یا رات, جب دل چاہے اس پتے کو یاد رکھیے, www.urduvoa.com.
تو انجم صاحب پہلے اگر ریکارڈ کے لیے آپ اپنا مجھے تعارف کروا دیں.
میرا نام انجم ابراہیم ہے جی, میں بزنس ریکارڈر, وچ از دا لارجسٹ سیلنگ انگلش ڈیلی ان دا کنٹری, انگلش بزنس ڈیلی ان دا کنٹری, اس کے لیے میں ریزیڈنٹ ایڈیٹر ہوں ان اسلام آباد.
تو انجم اس وقت ظاہر ہے کہ پاکستان جو ہے جو پہلے ہی اس کے اوپر بہت ساری ایک ہارڈ شپ تھی معیشت کے حوالے سے, تو کووڈ 19 کی وجہ سے وہ مزید بڑھ گئی ہے. تو تھوڑا سا ہمیں بتائیے کہ اس وقت جو ایک اجلاس ہونے والا ہے تو اس میں اس کا کوئی تعلق پاکستان کی عام اکانومی سے ہے یا وہ کلی طور پہ کووڈ 19 کے لیے مدد ہے؟
جی 16 کو ایک ابھی تک جو ایجنڈا آیا ہے بورڈ کا وہ یہی ہے کہ پاکستان نے ریسنٹلی ریکویسٹ کی تھی $1.4 billion کی انڈر دا ریپڈ آر پی آئی, ان کا ایک پروڈکٹ ہوتا ہے ایم ایف کا, جو وچ از ویری کوئک ڈسبرسنگ, مطلب ہے کہ نارملی تو وہ رپورٹس پریپیئر کرتے ہیں اور نیگوشیٹ کرتے ہیں, بٹ دس از ویری کوئک ڈسبرسنگ اینڈ دس از گوئنگ ٹو بی اپروڈ رپورٹڈلی, جو ہمیں خبریں آ رہی ہیں کہ وہ رپورٹڈلی اپروو ہو جائے گا بائی دا 16th, which means that we should be able to access that money. Ye paisa jo hai ji, this is going to be used mainly for jo ye hote hain na COVID-19 related expenses, aur aapko shayad maloom hoga ki Pakistan as the government has ne 1.2 trillion rupaye ka package kiya hai, money that it will have very which it will find hard to generate. Uske lihaz se ye jo disbursement hogi, this will be much appreciated, I think, by the government, by the administration and by also by the people of this country, kyunki ye bahut inhone bahut hi major cash disbursement ka project jo hai jo 144 billion mein keh rahe hain wo unhone roll out karna hai aur kar chuke hain, matlab hai ki abhi tak mera khayal mein 30-40 billion to already release ho chuka hai.
تو انجم یہ عام طور سے اس طرح کی جو بھی دی جاتی ہیں پیسے تو اس کے اوپر سود بھی ہوتا ہے, تو یہ صرف ایک مدد ہے یا یہ بھی سود والا قرضہ ہے؟
یہ بھی سود ہے بٹ سود کم ہوتا ہے اس میں, اٹ از ناٹ وہ مارکیٹ ریٹس نہیں کرتا ہے, سود بھی کم ہوتا ہے, ٹائم پیریڈ ری پیمنٹ کا بھی جو ہے وہ بڑا ریزنیبل ہوتا ہے. مگر اگر معلوم ہوگا کہ پاکستان کا جو ٹوٹل ڈیٹ ہے وہ اٹ از گون بیونڈ اے سرٹن سسٹینیبل لیول چلا گیا ہے, اور ہمارا جو پروگرام وی آر آلریڈی آن این آئی ایم ایف پروگرام جو مجھے تو لگ رہا ہے کہ سسپینڈیڈ ہے, بیکاز ابھی ریسنٹلی ہم نے انٹرویو کیا تھا جو آئی ایم ایف کی ریزیڈنٹ ریپرزینٹیٹو ہے اسلام آباد میں, انہوں نے ہمیں یہی بتایا تھا کہ فی الحال 1.4 بلین جو ہے وہ ہم ریلیز کر رہے ہیں, جو ابھی ڈیو ہونا ہے جو وہ جس پروگرام میں ہم تھے ایکسٹینڈیڈ فنڈ فیسلٹی میں فرام July 1, 2019, اس کی جو ریویو ہونا تھا تھرڈ یا سیکنڈ مینڈیٹوری ریویو بھی ابھی کمپلیٹ نہیں ہوا ہے, تو اس کی ڈسبرسمنٹ نہیں آ رہی, اس کی وجہ سے ہمارا جو جو ایگریگیٹ ڈیمانڈ تھا وہ بالکل وہ سکڑ کے رہ گیا تھا, اور ہماری جو جو آؤٹ پٹ تھی وہ پلمٹ کر گئی تھی, ہماری جو لارج اسکیل مینوفیکچرنگ سیکٹر ہے اس کی نیگیٹو گروتھ تھی 2.8% کے قریب تقریباً, تو اس سے آلریڈی ہمارا وی ور ریلنگ انڈر دیٹ وتھ COVID-19, مطلب آلریڈی وہ جو ڈیمانڈ ہے وہ آبویسلی باقی ملکوں میں بھی ہو رہا ہے تو اور زیادہ ہو گئی ہے کم. کیا یہ جو جو ہماری ایڈمنسٹریشن ہے اس نے چند چیزیں کھولنے کا کہا ہے؟
تو اگر ہم اب سے 4 مہینے پہلے پاکستان کی جو صورتحال تھی, جو اس کی اکانومی کے لحاظ سے جو صورتحال تھی اس کا مقابلہ کریں 16 کے بعد جب یہ مل جائے گا, آپ کا خیال ہے کہ اپروو ہو ہی گیا ہے آلریڈی, تو اس کیا آپ کو نظر آتا ہے کیا سینیریو ہوگا اس وقت پاکستان میں؟
یہ کہ جو آئی ایم ایف کا جو جو ہمارا جو گورنر اسٹیٹ بینک آف پاکستان ہے, ایز یو نو کہ وہ آئی ایم ایف کے لیے کام کرتے تھے ایجپٹ میں, ان کو یہاں لایا گیا ہے, وہ ریپرزینٹیٹیو تو مڈ لیول کے ہوتے ہیں. ایٹ دا سیم ٹائم حفیظ شیخ صاحب کو لایا گیا تھا 2019 میں, ان کو لایا گیا تھا مئی کے شروع 5 یا 6 مئی کو لایا گیا تھا ٹو بی اپوائنٹڈ ایز گورنر. ان دونوں کا تو یہی رہا ہے فوکس کہ ہماری جو اکانومی تھی وہ اسٹیبلائزیشن کی طرف چلی گئی تھی, اور ان کا مین جو بیسس تھا وہ یہ تھا کہ کرنٹ اکاؤنٹ ڈیفیسٹ جو کہ 19-20 بلین ڈالر پر چلا گیا تھا وہ ہم نے کنٹین کر لیا ہے. یہ چیز جو کنٹینمنٹ ہوئی ہے نا, یہ دو طریقے سے ہوئی ہے میرے خیال میں, وہ یہ ایک تو یہ وجہ ہوئی ہے کہ آپ کے جو امپورٹس ہوتی تھی ہم سیمی فنش پروڈکٹس کرتے تھے, ہماری مینوفیکچرنگ سیکٹر ہمارا را مٹیریل امپورٹ کرتے تھے وہ رک گئی تھی, بیکاز آبویسلی دین اٹ بیکیم ایکسٹریملی ایکسپینسو, انٹرسٹ ریٹ واز ویری ہائی. تو یہ تو یہ چیز تھی. دوسری بات جو میرے خیال میں جو بہت ہی نیگیٹو تھی وہ یہ تھی کہ انہوں نے ہماری جو اکنامک ٹیم لیڈرز تھے دے ور ریلیٹیولی ویری نیو ٹو دس کنٹری, تو انہوں نے جو اگریمنٹ کی تھی آئی ایم ایف سے وہ یہ تھی کہ ہم 5.5 ٹریلین روپے جو ہے وہ جنریٹ کر لیں گے ٹیکس میں, دیٹ واز ناٹ ڈوئبل اور ریئلسٹک, اینڈ ایوری بڈی واز مینشننگ دیٹ, بٹ ہیونگ فوکسنگ آن کرنٹ اکاؤنٹ ڈیفیسٹ, پھر وہ جو انٹرسٹ ریٹ ہائی تھا سے ہاٹ منی بڑا ان فلو آ گیا تھا 1.7 1.3 مطلب 2.5 بلین ڈالر آ گئے تھے, جس سے کہ ہمارے فورن ایکسچینج ریزرو گئے تھے, وہ سارے جو ہیں مور اور لیس مارچ میں دے ہیو لیفٹ دا کنٹری. سو وی آر آئی تھنک ان ورس اسٹیج ٹو ڈے دین وی ور بیفور, اور وی وڈ ہیو ایکسپیکٹڈ دیٹ فرام دا کرونا وائرس, بٹ میرے لحاظ سے جو انہوں نے اگریمنٹ کی تھی باقر صاحب نے بھی اور حفیظ شیخ صاحب نے بھی جو نیگوشیٹ کیا تھا وہ نہ کوئی پازیٹیو نہیں تھا, دے نیڈ ٹو ٹویک ا لاٹ آف دا میجرز دیٹ دے اگریڈ ٹو, اسپیشلی ان ٹرمز آف ٹائم کہ کب تک ہم امپلیمنٹ کریں گے.
تو ایک عام آدمی پہ ہمیں کیا اس کا اثر نظر آئے گا آئندہ؟
عام آدمی کا جی یہی ہے کہ جب آپ کا جو روپیہ ہے وہ بہت ہی باہر ملک باہر ویزا بھی جو باہر کے ہیں وہ مطلب اٹس ایروڈنگ, تو وہ آبویسلی اٹ ہیز امپلیکیشنز آن پرائسز, بٹ لیٹس اسیوم کہ عام آدمی جو ہے وہ زیادہ تر امپورٹس نہیں لیتا جو کہ مڈل انکم یا ہائی انکم والے لیتے ہیں, بٹ عام آدمی کے اوپر یہ ہوا ہے کہ جب آپ اسٹائفل اکنامک ایکٹیویٹی کر لیتے ہیں تو آپ کے تو جو امپلائمنٹ جو ہے وہ تو کنٹریکٹ ہونی شروع ہو جاتی ہے, shows by last year, and they are not producing these figures at all, obviously. Wo last year hamari jo unemployment thi from a lot of sectors, that had started increasing the unemployment levels. So ye mere khayal mein aam aadmi ke liye jo especially jo tabka jo hai hamara jo kaam karne wala tha usko kafi hit ho gayi thi par IMF conditions. And don't forget ki hamari jo projection hai before the coronavirus wo thi 2.4% by the IMF, aur ye ek aisa figure hai jo ke hamare budget mein bhi tha ki 2.4% se zyada hamari growth nahi hogi. To ab to mera khayal mein if maximum 1% hogi to aam aadmi ko to farak padega. To the way I'm looking at it is that this may be the honeymoon period of the Imran Khan administration I think more or less over. Aur jab ye coronavirus ka sara khatam ho jayega to then we will see how they adjust the policies, because unless they adjust the policies that they agreed to with the fund, I don't see anything changing. I only see things worsening.
एक मैं बात जानना चाहती हूँ कि ये ठीक है गवर्नर्स वगैरह अपनी जगह है, लेकिन जो एक्सपर्ट्स हैं तो क्या इस तरह की कोई टास्क फोर्स है जिसमें हर तरह के लोग शामिल हों उनके मशवरों से काम किए, क्योंकि पाकिस्तान बहुत ही मुश्किल में है इस वक्त.
बहुत मुश्किल लगता है, इट्स अ वेरी डिफिकल्ट कंट्री टू गवर्न. मेरे ख्याल से जो आपकी लाएं हैं जो मुल्क से बाहर थी, देखिए जितनी भी आप अच्छे इकोनॉमिस्ट क्यों ना हो, जितनी भी अच्छी यूनिवर्सिटीज में आप पढ़े क्यों ना हो, एसेंशियली हमें चाहिए था एक ऐसा बंदा जो कि अडेप्ट कर सके, जो कि निगोशिएट कर सके, जो कि पाकिस्तान के जो गरीब लोग हैं उनका वो दिमाग में रख सके कि क्या इश्यूज हैं. वो हमें मेरे ख्याल में तो अनफॉर्चुनेटली नहीं मिले. जहाँ तक बिकॉज मेरे ख्याल में जो बहुत सारी जो इन्होंने एग्री भी कर दिया था ना बाकर साहब ने और अफीज शेख साहब ने जो एडवाइजर है प्राइम मिनिस्टर के, वो रियलिस्टिक उन्होंने एग्री नहीं किया था. और जिन लोगों ने जो कि ब्यूरोक्रेसी में थे उन्होंने कहा था कि ये गलत है, उनको इन्होंने खुदा लाइन लगा दिया था, दे जस्ट फायर्ड देम और यू नो सेंट देम टू अनदर मिनिस्ट्री. तो ये जो चीज है ये इमरान खान साहब सही कहते हैं कि अ लॉट ऑफ द प्रॉब्लम दैट ही हैज इनहेरिटेड, दे वर इनहेरिटेड बाय दे वर एक्चुअली द लेगेसी ऑफ इसाद दा, जिसने कि आपको पता है कि रुपी को ओवर वैल्यू किया हुआ था ताकि हम अंडरस्टेट कर सके जो हमारी जो डेट है, और उनकी जो पॉलिसी थी वो अल्लाह ही हाफिज साहब कर दो, उनकी वजह से फिर एक्सपोर्ट हमारी गिरनी शुरू हुई जो अभी तक गिर रही है, जो कि जब वो कहते हैं ना कि 3% इंक्रीज कर गई है, तो 3% का मतलब है चंद मिलियन, 100 मिलियन, 200 मिलियन डॉलर. वो माइल जो इम्पोर्ट जो है जो कॉन्ट्रैक्ट कर रही है वो 2-2, 3-3, 4-4 बिलियन डॉलर की कर रही है, विच इज वाई वी हैव अ नाइस करंट अकाउंट सरप्लस. आई थिंक वी नीड टू रीविजिट इट. आई थिंक दैट हमारी जो करंट टीम है वो दे आर नॉट इवन कंसीडरिंग. आज ही कल रात को स्टेट बैंक पाकिस्तान की रिपोर्ट आई है, एंड दे आर नॉट रियली कंसीडरिंग रीविजिट ऑफ द IMF प्रोग्राम, बल्कि वो कह रहे हैं कि जो हमारी कमिटमेंट है रिमेन्स.
अंजुम जरा पर्सनल सवाल है, लेकिन आखिरी मेरा सवाल आपसे ये है कि अगर आप माजी में भी देखें, मतलब और खान साहब के इसमें पीरियड में भी देखें, तो कौन से ऐसे कोई एडवाइज़र या कोई वजीर या कोई भी जो इकोनॉमिस्ट हैं जो आप समझती हैं कि इन चीज़ों से बेहतर तौर पर डील कर सकते थे?
दो चीजें जो हैं जो खान साहब की गवर्नमेंट ने नहीं की और जो के IMF ने अलाउ किया है कि वो ना करें. पहली चीज तो ये है जी कि जो इन्होंने करंट एक्सपेंडिचर जो है इस साल के बजट का वो इन्होंने कोई 40% बढ़ा दिया था. उसमें मैं मानती हूँ कि 190 बिलियन जो थे वो एहसास प्रोग्राम यू नो फॉर द पुअर था. ये एहसास प्रोग्राम मतलब है कि पिछले खान साहब के आने से पहले एहसास प्रोग्राम नोन एज बेनजीर इनकम सपोर्ट प्रोग्राम वो 120 बिलियन था जी. तो 120 टू 190 ठीक है, तो साइजेबल इंक्रीज, बट गिवन द रेंज एंड द एक्सटेंट ऑफ पॉवर्टी इट इज नॉट दैट हाई. दूसरी बात जो है कि इन्होंने जो जो एक्सपेंडिचर थे ठीक है, देव देवर वो जो आदमी के सीनियर سینئر لوگ تھے اور جو بیوروکریسی کے سینئر لوگ تھے انہوں نے کہا تھا کہ جی ہم پے ریز نہیں لیں گے, مگر ہیونگ سیڈ دیٹ پینشنز پہ بھی کوئی 80-90 بلین روپے کی بھری ہیں, آپ کا جو سول ایڈمنسٹریشن ہے وہ بھی بھرا ہے, یعنی کہ آپ کی ہر چیز بھری ہے, اور جو سب سے زیادہ آبویسلی بھری ہے از یور ریلائنس آن بوروئنگ, اور یو نو اور وہ بوروئنگ جو ہے وہ انہوں نے کافی حد تک کمرشل بینکس باہر کے چلی کی ہے, وچ از آبویسلی ویری ویری ہائی انٹرسٹ ریٹ اینڈ اے ویری اسمال پیریڈ ویئر یو ہیو ٹو ریٹرن دیٹ بوروئنگ. تو یہ چیزیں تو جاری رہی ہیں, اینڈ دس از ان اسپائٹ آف دا فیکٹ کہ جب باقر صاحب بھی آئے تھے اور جب ہمارے حفیظ شیخ صاحب بھی تھے تو انہوں نے آلریڈی بوروئنگ کر لی تھی اسٹیٹ بینک سے, بیکاز آئی ایم ایف نے تو پھر اس کے بعد بند کر دیا تھا نا, تو آلریڈی ٹریلینز آف روپیز کی انہوں نے بوروئنگ کر لی تھی, بٹ وہ کوشن پرووائڈ نہیں کر سکی اسپیشلی ناؤ ود دا کووڈ. سو آئی وڈ ایکچولی ڈرامیٹکلی ڈیکریز دی ایکسپینڈیچر, بیکاز آپ اگر ایکسپینڈیچر ڈیکریز نہیں کریں گے تو آپ کی جو ریونیو بیس ہے اس پہ پریشر رہے گا. ریونیو جو ہے آپ کا موسٹلی آن مینوفیکچرنگ اور انڈسٹری اور آؤٹ پٹ پہ ہے, وچ از نارمل ان موسٹ کنٹریز, بٹ ہمارے یہاں ود آل دی ادر تھنگس, کیونکہ ہمارے جو الیکٹریسٹی بلس ہیں وہ باقی ریجنل ایوریج سے بہت زیادہ ہیں بیکاز آف پور پرفارمنس ہمارے جو اور انفراسٹرکچر کے ہیں, ہماری جو ریلائنس ہے گورنمنٹ کی ہیولی آن پیٹرولیم اینڈ پروڈکٹس کے ٹیکسز پہ وہ تو بڑھتی ہے, وہ تو کوارٹر آف آور ریونیوز فرام پیٹرولیم اینڈ پروڈکٹس, دس میکس اٹ ان ایون بیلنس. اور یہ پالیسیز جو ہیں یہ انفارچونیٹلی خان صاحب نے ابھی تک چینج نہیں کی, ہی از لوکنگ ایٹ اٹ, آئی تھنک ہی از ورکنگ ویری ہارڈ, آئی تھنک دیٹ آلسو آئی ایم ون آف دوز ہو بلیو کہ ہی از بینگ مس گائیڈیڈ, ہی کلیم ہوتا ہے فار ایگزامپل جو جو منسٹری آف پاور ہے اس نے کہا کہ ہم نے بہت زیادہ کم کر دی ہیں تھیفٹ اینڈ آل دیٹ, مگر پھر وہ مترا نے آ کے کہا کہ نہیں جی کچھ نہیں ہوا بلکہ آپ کا سرکولیٹ پھل گیا. سو دیر آر لاٹ آف ہی از ناٹ اونلی having to make changes but also the data that he's working under is being challenged by many people, so it's a very hard situation. You need a set, as you said aur ye aapne rightly kaha ki ek inko committee chahiye jo ki inko brief kare kyunki jo aapki economic team kar rahi hai wo sahi shayad nahi hai, aur wo committee jo thi advisory council thi magar uska jo pichle jab se ye dono aaye hain mera khayal mein unka koi ijlas nahi hua hai.
انجم میں آپ کا بہت شکریہ ادا کروں گی, بہت تفصیل سے آپ نے بتایا, خدا حافظ. خدا حافظ. تو سامعین یہ تھیں انجم ابراہیم صاحبہ جنہوں نے بڑی تفصیل سے بات کی, پاکستان کے لیے کیا امکانات ہیں معیشت میں آئندہ مہینوں میں, اس کے ساتھ یہ بھی کہ پی جی آئی کی حکومت کو کیا فیصلے کرنے ہوں گے اور کن چیزوں پہ توجہ مرکوز کرنے کی ضرورت ہے. تو یہ سلسلہ ہم جاری رکھیں گے. کووڈ 19 کے علاوہ بھی پاکستان کی اقتصادی صورتحال جو ہے جیسے کہ بار بار عمران خان صاحب کہتے ہیں بہت زیادہ عام ہے اور اس کے لیے بہت کام کرنے کی ضرورت ہے. تو چلیے اب ایک پرومو اور اس کے بعد مزید باتیں کریں گے.
جب ریڈیو ہو دور اور خبریں ہوں اہم تو آئیے ہماری ویب سائٹ اردو voa.com پر. جب ٹی وی سامنے نہ ہو اور آپ کو جاننا ہو تو اور کہیں نہ جائیے, اردو voa.com پر آئیے. دن بھر کی اہم شہ سرخیاں, تازہ ترین خبریں, سب ملتے ہیں اردو voa.com پر. امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم آپ کو 24 گھنٹے با خبر رکھتی ہے. پاکستان میں صبح 7 بجے سے شام کو 7 بجے تک اردو voa.com پر براہ راست سنیے. ہمارے تازہ ترین براڈ کاسٹ بلٹنس کے لیے دن میں کئی دفعہ آئیے, دن ہو یا رات جب دل چاہے اس پتے کو یاد رکھیے www.urduvoa.com.
آپ نے اپنے پیغام میں کچھ شعر سننے والوں کی ہمت بڑھانے کے لیے سنائے تھے, تو وہ سنائیے کوئی ہمیں.
میم ہاں میں نے یہ لوگوں کو یہی بولنا تھا کہ خواہش سے نہیں گرتے پھل جھولی میں, اگر ہم خواہش کریں گے نا کہ درخت جو پھل ہے وہ میری جھولی میں گریں گے, وہ نہیں گرتے ہیں. خواہش سے نہیں گرتے پھل جھولی میں, وقت کی شاخ کو میرے دوست ہلانا ہوگا, کچھ نہیں ہوگا اندھیروں کو برا کہنے سے, اپنے حصے کا دیا تو خود ہی جلانا ہوگا.
واہ واہ بہت خوب بہت خوب. تو یونس پہلے تو تھوڑا سا اپنا تعارف ہمارے سننے والوں سے کرائیے, آپ کو بہت سے لوگ جانتے ہیں, آپ نے میری کہانی میں اپنی کہانی سنائی تھی, کیا کہانی تھی آپ کی ذرا مختصراً بتائیے گا.
मैम अभी तक मैंने दो तीन कहानियां सुनाई थी। पहली कहानी थी मेरी जिंदगी के मुतालिक, जो मैंने बचपन में जब मैं एक औरत की गोद में था उस क्रैकडाउन में, तो फिर वो वही औरत मुझे मिली थी जब मैं डॉक्टर बना था, तो इंटर्नशिप में वही औरत मिली थी, फिर एक बार मेरी ओपीडी में आई थी, तो उसी पर एक कहानी थी।
बहुत अच्छी वो आपकी कहानी थी, उसी के बारे में पूछ रही थी। तो अब तो आपको डॉक्टर बने कई साल हो गए, कहाँ पर हैं आप और कोई स्पेशलाइज्ड आपका फील्ड है या?
नहीं, मैंने 2016 में कम्प्लीट किया MBBS, तो उसके बाद मैंने एक साल कॉलेज में दिया, कॉलेज में एज लेक्चरर। तो उसके बाद 2017 में मेरा ये मेडिकल ऑफिसर हुआ, तो मैं अभी फील्ड में हूँ।
अच्छा, तो थोड़ा सा मैं तफसील सुनाइए कि कश्मीर में क्या सूरत है इस वक्त, डॉक्टर्स की कमी है या काफी डॉक्टर्स हैं, पूरा यानी कोरोना वायरस के हवाले से क्या सूरत है हाल है, और आप कश्मीर के किस इलाके में?
जी मैम, मैं अभी डिस्ट्रिक्ट शुपया में हूँ एज मेडिकल ऑफिसर यहाँ पे। तो कोरोना वायरस के हवाले से अगर हम बात करें तो अभी यहाँ पर सूरत हाल जो है वो काबू में है, क्योंकि लोगों को ऑलरेडी ये आदत थी लॉकडाउन की, तो इसीलिए जब ही यहाँ पे गवर्नमेंट ने अनाउंस किया लॉकडाउन का, उसके बाद लोगों ने उस पर सख्ती से अमल किया, क्योंकि लोग तैयार थे खुद भी जहनी तैयार, क्योंकि हमारे हमको पहले ही ये पता है कि हमारे पास उतना इंफ्रास्ट्रक्चर नहीं है हेल्थ के हवाले से, तो इसीलिए हमने उसी फार्मूला पे अमल किया कि प्रिवेंशन इज ऑलवेज बेटर देन क्योर।
तो कश्मीर में यानी वादी में कितने कंफर्म केसेस हैं, कितने पॉजिटिव आए हैं और कितने कोई हलाकतें हुई हैं अब तक?
मैम अगर हम पूरे जम्मू कश्मीर की बात करें तो इस टाइम लगभग 300 के अराउंड केसेस है टोटल, तो इसमें से रिकवर भी हो रहे हैं, डेथस अभी 4 है, लेकिन इसमें जो हम देखते आए हैं कि जितने भी पॉजिटिव केस थे उनमें मैक्सिमम जो है वो स्टेबल है, मतलब वो सीवियरिटी नहीं है।
तो किस उम्र के लोग आए थे पॉजिटिव?
मैम इसमें मुझे लगता है हर ग्रुप के हैं, छोटे बच्चे भी आए, कुछ जो रिसेंटली डिस्चार्ज हुए 2 बच्चे उनमें से, तो बड़े भी हैं, बुजुर्ग भी हैं, जवान भी है, और इसमें एक चीज है कि जो जिनकी बाहर ट्रेवल हिस्ट्री थी कश्मीर से बाहर, तो वही ज्यादा पॉजिटिव आए हैं। लोकल ट्रांसमिशन का अभी यहाँ पे कंफर्म नहीं हुआ, लोकल ट्रांसमिशन अभी नहीं है।
अच्छा, तो क्या आपको नजर आता है कि मतलब इसमें, क्योंकि कहते हैं ना कि इसकी एक पीक होती है और ये मल्टीप्लाई होता रहता है, तो आपको लगता है कश्मीर में भी सूरत हाल होगी?
अगर पूरे इंडिया की बात करें तो अभी पीक पे ये डिजीज नहीं पहुंची, लेकिन इसमें एक इंक्यूबेशन पीरियड होता है 14 दिनों का, तो 14 दिनों में पता चल जाता है कि ये डिजीज के सिम्टम्स बाहर आते हैं, लेकिन अभी लग रहा है कि यहाँ सूरत हाल काबू में ही है, जैसा कि डायरेक्टर जो यहाँ पैसे की मशोरा की उन्होंने भी बोला कि अगले कुछ 10-12 दिनों में पता चलेगा कि सूरत हाल आगे कैसी रहेगी।
तो आप शोपियान में हैं, तो इसमें जाहिर है कि जो सीरियस हो जाते हैं उनके लिए वेंटिलेटर की जरूरत पड़ती है, तो इस तरह की सहूलतें मौजूद हैं आपके इलाके में जहां आप काम कर रहे हैं?
कमी थी ही पहले ही, क्योंकि कभी इस चीज पे जोर नहीं दिया गया है कि वेंटिलेटर्स होने चाहिए स्टेट में, लेकिन अब रिसेंटली गवर्नमेंट ने बहुत सारे वेंटिलेटर्स ऑलरेडी प्रोक्योर करके रखे, और मुख्तलिफ जो NGOs भी है उन्होंने भी काफी मदद की है, तो इस सिलसिले में गवर्नमेंट पूरी तैयारी कर रही है अभी।
अच्छा यूनुस, जहाँ जहाँ लॉकडाउन हुए तो वहाँ क्योंकि एक नई चीज़ थी, लेकिन जैसे कि आपने कश्मीर में कहा कि वहाँ तो इसकी लोगों को आदत है, तो क्या जो बाकी इंडिया के शहरों में इशू हुए कि रोज़गार के दिहाड़ी मजदूरों के, वो कश्मीर में भी नज़र आते हैं आपको?
जी मैम, वो तो अभी वैसे है कि हर जगह ये जो सूरत हाल है हर जगह ये है, लेकिन कश्मीर में एक चीज है कि ये जो तारीखी मतलब जैसे पता चलता है कि कश्मीर में हमेशा ही मदद का जो जज्बा था वो प्रेजेंट था। यहाँ पे डिफरेंट जो यहाँ पे कुछ ट्रस्ट्स है, कुछ NGOs है जो लोगों की मदद करते हैं, और दूसरी ओर से ये है कि जो गांव में लोग सोशल डिस्टेंस को सख्ती के साथ मेंटेन किया जाता है, लेकिन काम चलता रहता है।
अच्छा, सब अमल करते हैं सोशल डिस्टेंस पर?
जी मैम, सोशल डिस्टेंस के बारे में ये कहूँ कि अब लोग काफी अवेयर हुए हैं यहाँ पे, तो अब सोशल डिस्टेंस को मुख्तलिफ जगहों पे मेंटेन किया जाता है, और इस सिलसिले में बहुत सारे वॉलंटियर्स खुद ही आते हैं और लोगों को सलाह देते हैं कि वो घरों में ही रहे।
अच्छा, क्योंकि कश्मीर में बहुत एक बड़ी तादाद है बड़ी बाकायदगी से जो मस्जिद में जाते हैं, उन पाबंदी पे अमल कर रहे हैं या मस्जिद में जाते हैं अभी?
मैम मसाजिद पे भी अगर हम देखेंगे तो मुझे नहीं लगता कि बहुत कम जगहों पे पिछले 3 हफ्तों में जुमा की नमाज बाजमात अदा की गई। तो मसाजिद में भी बहुत डिसिप्लिन है, जहां भी जाते हैं तो बहुत कम लोग जाते हैं, खास करके शहरों में। तो जो टाउन है, टाउन में तो बिल्कुल मस्जिदें बंद पड़ी, हालांकि अजाने होती है, लेकिन वो जो गैदरिंग है, गैदरिंग नहीं हो रही।
अच्छा, मैंने आपका एक सोशल मीडिया पे मैंने आपका पैगाम सुना था, जिसमें आप बड़े पूरा सर अंदाज में लोगों को ताकीद कर रहे थे। थोड़ा सा इख्तिसार के साथ हमारे सुनने वालों को कहिए कि क्या ताकीद आप करते हैं।
मैम मुझे यही लगता है कि क्योंकि अगर हम कोरोना वायरस को देखें, ना कोई अभी ट्रीटमेंट है, ना कोई वैक्सीन है, तो इसमें बेहतर ही है लोगों को कि वो घरों में रहे। लेकिन मैंने उसके साथ एक चीज कहा था कि घरों में रह के भी लोगों पे कुछ जिम्मेदारियां है। फॉर एग्जाम्पल, अगर कोई सरमायादार है जिसके पास पैसा है, तो उसको आज अपने पैसे बैंक अकाउंट में नहीं जमा रखने हैं, बल्कि उन पैसों को डिस्ट्रीब्यूट करना चाहिए, लोगों की हेल्प करनी चाहिए, क्योंकि अल्टीमेटली ये इंसानियत का रिश्ता है और हम सब पे अजाब भी चल रहा है। तो हम सब की जिम्मेदारी बनती है कि हम जिस अपनी हैसियत के मुताबिक हमें लोगों की मदद करनी चाहिए। हमें मजबूत चीजों पे भी जोर देना चाहिए, मजबूत चीजें भी देखनी चाहिए कि कितने पेशेंट रिकवर हो रहे हैं। हमें ये नहीं देखना चाहिए बस कि कितनी डेथ्स हो रही है और कितने केसेस हो रहे हैं, हमें ये भी देखना चाहिए कि कितने रिकवर हो रहे हैं, और ये भी देखना चाहिए कि इस तरह पूरी इंसानियत अभी ये जो वबा फैली हुई है दुनिया में, इसके खिलाफ लड़ रही है।
अच्छा, मैं एक खास तौर पे जो बात आपसे पूछना चाहती थी कि कुछ दिन पहले कि बहुत से शहरों से कश्मीरी नौजवान आए थे वापस तालिब इल्म, तो उन्हें क्वारंटीना में रखा गया था, तो उनमें से कोई पॉजिटिव तो नहीं निकला?
मैम अभी तक जितने भी बाहर से आ रहे हैं तो हम उनको क्वारंटीन में रखते हैं फिर 14 दिन।
और यूनुस, आपकी अपनी फैमिली ठीक ठाक है? आपकी अपनी फैमिली ठीक है?
जी मैम, अल्हम्दुलिल्लाह ठीक ठाक है और स्ट्रिक्टली अमल कर रहे हैं इस पे, सोशल डिस्टेंसिंग पे। मैं मिलता हूँ, लेकिन मैं जब घर जाता हूँ तो मैं बिल्कुल अलग कमरे में बैठता हूँ और अलग बाथरूम यूज करता हूँ।
अच्छा, तो जो हेल्थ वर्कर्स हैं, जो आपके साथ
यहाँ पे सब डॉक्टर्स की यही सूरत हाल है,
जो भी हेल्थ वर्कर्स हैं, उनमें से तो कोई बीमार नहीं हुआ यहाँ पर कश्मीर में?
मैम अभी तक तो अगर हेल्थ वर्कर्स की बात करें तो अभी जम्मू में एक दो आए, दो डॉक्टर और एक नर्स, और यहाँ पे भी एक नर्स रिसेंटली, जो यहाँ पे सिक्किम्स मेडिकल कॉलेज हॉस्पिटल कोविड हॉस्पिटल है, वहाँ पे एक नर्स रिसेंटली पॉजिटिव आई, बीमार हुई है, एक नर्स है वो पॉजिटिव आई,
पॉजिटिव आई,
सैंपल निकाला था जो पॉजिटिव था।
आप लोग क्या, आप लोगों को बाकायदा गेयर वगैरह मिले हुए हैं ऐसे, जो यानी जिन्हें पीपीई कहा जाता है?
मैम अगर हम देखेंगे तो पहले थोड़ी सी क्राइसिस थी, लेकिन अब गवर्नमेंट ने भी इस पे काफी इकदाम किए और डिफरेंट एनजीओस भी अब मैदान में आ गए, तो अब अल्हम्दुलिल्लाह पीपीई किट मुझे लगता है जहां भी जरूरत है इसकी वो अवेलेबल है।
फील्ड में जब आप होते हैं तो आप ये तमाम एहतियाती चीजें इस्तेमाल करते हैं?
मैम बिल्कुल, मैं भी अभी मैं आपसे बात कर रहा हूँ तो मैं भी ग्राउंड में ही हूँ, हम अभी सर्वेलेंस स्टार्ट कर रहे हैं क्योंकि मैं यहाँ पर रेड जोन में ड्यूटी हूँ, जहाँ पे ऑलरेडी 2 केसेस पॉजिटिव आए हैं, तो हम बिल्कुल गाउन बाउन लगाते हैं, हालांकि यहाँ पर हम पीपीए नहीं लगाते हैं, लेकिन गाउन लगाते हैं, एक N95 मास्क लगाते हैं, ग्लोव्स लगाते हैं, तो पूरी अब एहतियाती तदबीर के साथ हम निकलते हैं।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urdu.voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdu.voa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं urdu.voa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urdu.voa.com पर बराह राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए, दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com।
अच्छा यूनुस, कौन सी ऐसी तंजीमें हैं, मतलब मैं इस वक्त उसके लिहाज से पूछ रही हूँ, जो लोगों को खाना खिलाना या उनकी माली इमदाद करना, तो वो कौन सी तंजीमें हैं जो सरगर्म है इस वक्त आपके इलाके में?
मैम अगर हम देखेंगे तो बहुत सारे ट्रस्ट्स हैं, बहुत सारे एनजीओज हैं। फॉर एग्जांपल मैं यहाँ पर शुपयां की बात करूँ तो यहाँ एक रहमतन लिल आलमीन ट्रस्ट है, तो जितने भी पेशेंट अभी क्वारंटाइन में हैं 400 के करीब, तो उनको खाना खिलाना दोनों टाइम, उनको चाय वगैरह, तो ये सब वही करते हैं। तो इसके अलावा भी श्रीनगर में बहुत सारी एनजीओज है, बाकी जगहों पे भी बहुत सारे एनजीओज है। रिसेंटली यहाँ पे एक व्हाट्सएप पे भी एक ग्रुप बनाया था, तो हमने पैसे कलेक्ट किए बहुत सारे, लगभग 20 लाख के करीब, तो वो 20 लाख फिर हमने डिस्ट्रीब्यूट किए।
अच्छा, दूसरी बात ये कि आप एक हसास नौजवान हैं, बहुत से लोग पूछते हैं कि ये किस तरह ये जो होता है तो उसके बाद मरीज की क्या हालत होती है, तो थोड़ा सा आप बयान कर सकते हैं अगर आपने किसी मरीज को देखा है, उसके साथ वक्त गुजारा है।
मैं अगर इस बारे में आपको बोलूं कि तो इसमें एक इम्पॉर्टेंट चीज है, इसमें इंसान को वही फ्लू लाइक सिम्टम्स होते हैं, लेकिन इसमें एक चीज है कि ब्रेथलेसनेस होती है, और इसका इनक्यूबेशन पीरियड जो है वो 2 to 14 days, यानी कि 2 से 14 दिन के बीच में ये सिम्टम्स इंसान को निकल आती है। लेकिन इसमें एक चीज है कि जो हमने इंडिया में भी देखा कि अभी इफेक्ट जो यहाँ पे जो है वो सिम्टम्स जो है वो माइल्डर है, हालांकि हमने बाहर देखा, बाहर क्योंकि एल्डरली पॉपुलेशन भी बहुत ज्यादा है तो इम्यूनिटी का मसला होता है, तो वहां पर सीवियर रेस्पिरेटरी डिस्ट्रेस होता है, इसमें एक इंपॉर्टेंट सिम्टम है, एक इंपॉर्टेंट साइन है, और इसमें ब्रेथलेसनेस होती है, फीवर होता है, जुकाम होता है, और बहुत सारे केस में गैस्ट्रोएंटेराइटिस भी होता है पेशेंट में।
तो बहुत शुक्रिया यूनुस डार आपका, आपकी कहानी भी बहुत अच्छी थी, आप इस मुताबिक बड़ा ही नेक काम कर रहे हैं और हिम्मत भी बढ़ा रहे हैं। तो आपने बड़े अच्छे से शेर सुनाए थे, चलिए एक शेर पे खत्म करते हैं। आपने अपने पैगाम में कुछ शेर सुनने वालों की हिम्मत बढ़ाने के लिए सुनाए थे, तो वो सुनाइए कोई हमें।
मैम हाँ, मैंने ये लोगों को यही बोलना था कि ख्वाहिश से नहीं गिरते फल झोली में, अगर हम ख्वाहिश करेंगे ना कि दरख्त पे जो फल है वो मेरी झोली में गिरेंगे, वो नहीं गिरते हैं। ख्वाहिश से नहीं गिरते फल झोली में, वक्त की शाख को मेरे दोस्त हिलाना होगा, कुछ नहीं होगा अंधेरों को बुरा कहने से, अपने हिस्से का दिया तो खुद ही जलाना होगा।
वाह वाह, बहुत खूब बहुत खूब, चलिए बहुत शुक्रिया यूनुस, आपको और आपके तमाम साथियों के लिए हमारी दुआ है कि आप खिदमत करते रहें लोगों की और खुद भी सेहतमंद रहें और आपके घर वाले भी। खुदा हाफिज।
थैंक यू वेरी मच। अस्सलाम
वालेकुम। समीन, ये थे डॉक्टर यूनुस डार, आपको भी याद आ गया होगा, जो बहुत से लोग सुनते हैं मेरी कहानी, कि ये उस जमाने की कहानी है कि जब बहुत ज़्यादा मुहासरे होते थे कश्मीर में और तमाम पूरी बस्ती को निकाल के बाहर बिठा दिया जाता था, तो ऐसे एक मुहासरे में यूनुस छोटे से थे और इन्हें भूख लगी थी, तो एक औरत ने इन्हें खाना खिलाया था। ये बड़े हो गए, सारा किस्सा भूल भाल गए, फिर एक दफ़ा जब ये डॉक्टर बन गए तो इलाज के लिए इनके पास एक खातून आई, और तब इन दोनों ने पहचाना कि वही खातून थी जिन्होंने एक बार यूनुस को, जब एक छोटे से बच्चे थे और बहुत भूख लगी थी उन्हें क्योंकि घर के अंदर नहीं जा सकते थे, तो इन्हें खाना खिलाया था। तो हमें खुशी है कि नौजवानों में ये जज्बा है और इस तरह लगन से काम कर रहे हैं। हमें उम्मीद है कि हमारे और भी सुनने वाले जो कि हमारे प्रोग्रामों से रابطे में रहते हैं, अगर उनकी कोई ऐसी कहानी होगी और वो कोई काम कर रहे हैं तो हमसे ज़रूर रابطा करेंगे। यूनुस ने मुझसे व्हाट्सएप पर रابطा किया था और इसीलिए मुझे मौका मिला कि मैं उनसे आपकी बात करवा सकूं। तो चलिए अब चलते हैं एक प्रोमो की तरफ, फिर कुछ और बातें।
जब रेडियो हो दूर और खबरें हो अहम, तो आइए हमारी वेबसाइट urdubhoe.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urdubhoe.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urdubhoe.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक urdubhoe.com पर बराहे राह सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urdubhoe.com।
सामिन, ये थे आज के मुख्तलिफ मौजूआत जो बिलवास्ता या बिलावास्ता COVID-19 से मुतालिक थे। मैं आपसे इजाज़त भी लेना चाहूँगी, आइंदा प्रोग्राम में दोबारा मुलाकात होगी। खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुरका के थे और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते।
अमेरिका वॉशिंगटन है।
जब रेडियो हो दूर और खबरें हो अहम तो आइए हमारी वेबसाइट उर्दू voa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, उर्दू voa.com पर आइए। दिन भर की अहम शहर सुर्खियाँ, ताज़ा तरीन खबरें सब मिलते हैं उर्दू voa.com पर। अमरीका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। पाकिस्तान में सुबह 7 बजे से शाम को 7 बजे तक उर्दू voa.com पर बराह राहत सुनिए। हमारे ताज़ा तरीन ब्रॉडकास्ट बुलेटिन के लिए दिन में कई दफा आइए। दिन हो या रात, जब दिल चाहे इस पते को याद रखिए, www.urduvoa.com। प्रोग्राम है